नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 5 गते शनिबार, आषाढ़ शुक्ल चतुर्दशी, तदनुसार जुलाई 20 तारीक सन् 2024, नेपाल सम्वत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। एमालेका विभागद्वारा सरकारलाई 900 बुदे सुझाव, अग्रगमन उच्च प्राथमिकतामा शीर्षकमा गोर्खापत्रको मुख्य समाचार रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सबै दललाई रचनात्मक सहयोग गर्न आह्वान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा हिजो नेपाल कम्युनिष्ट पार्टी एमालेका 28 विभागले तयार गरेको 900 बुदे सुझाव ग्रहण गर्दै वहाँले मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। वहाँले सुझाव अध्ययनपछि मन्त्रालय गत छलफल गरेर कार्यान्वयनमा जाने वचन दिनुभयो। प्रधानमन्त्री ओलीले कस्ता काम कसरी गर्नुपर्छ भनेर विभिन्न पक्षसँग विश्लेषण एवं सुदृढीकरण सहितको सुझाव प्राप्त भएकोमा कार्यदललाई धन्यवाद ज्ञापन गर्नुभयो। वहाँले विभागले दिएका सुझावलाई सम्बन्धित मन्त्रालयमा पठाइने र छलफल गरी कार्यान्वयनमा लगिने बताउनुभयो। वहाँले भन्नुभयो, सरकारको कामलाई अगाडि बढ़ाउन यो हामी सम्बन्धित मन्त्रालयमा पठाउँछौं र छलफल गर्छौं। समृद्ध नेपाल सुखी नेपालीका लागि हामीले विगतमा कस्ता नीति लिन खोज्यौं भनेर यो रेकर्डका रूपमा राखिनेछ। प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा विभागले दिएका सुझाव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। राजनैतिक दलका नेताहरूले विरोधका लागि विरोध गर्न नहुने भन्दै वहाँले आलोचनात्मक र रचनात्मक सुझाव दिनुपर्ने तर्क गर्नुभयो। देशलाई अग्रगमनतिर लैजान पार्टीले दिएका सुझाव समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सहयोग पुग्ने वहाँको भनाई छ। हामीले आगामी दिन सरकारलाई आवश्यक परेमा पार्टी संगठन र विज्ञको समेत सुझाव ग्रहण गरिने वहाँले बताउनुभयो। सुदृढ अर्थतन्त्र सरकारको प्रमुख ध्येय उपशीर्षकमा गोर्खापत्र लेख्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु सरकारको प्रमुख ध्येय रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघका पदाधिकारीसँग हिजो भएको छलफलमा वहाँले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नकै लागि नयाँ सरकार बनेको प्रश्न पार्नुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौं, मुलुकको समस्या समाधानमा योगदान गरौं भनेर जिम्मेवारी लिएको हो। सुदृढ अर्थतन्त्र सरकारको प्रमुख ध्येय प्रधानमन्त्रीको भनाईलाई उपशीर्षक दिदै एमालेका विभागद्वारा सरकारलाई 900 बुदे सुझाव, अग्रगमन उच्च प्राथमिकतामा शीर्षकमा गोर्खापत्रले मुख्य समाचार प्रकाशित गरेको छ। त्रिशुली घटना, न लास भेटियो न जिउदो भएको आश शीर्षकमा अन्नपूर्णले मुख्य समाचार प्रकाशित गरेको छ। चितवनको सिमलताल स्थित त्रिशुली नदीमा गत असार 28 गते दुई बस खसेर बेपत्ता भए। दुई बसहरू र तीनमा सवार यात्रु तथा चालक जीवितै रहने सम्भावना अत्यन्तै न्यून छ। परिवारजन र आफन्तले पनि अब जिउँदै होलान् भन्ने आश मारिसकेका छन्। बस खसेको एक साता बढ़ी भइसक्दा समेत अहिलेसम्म सबैको लास भेटिएको छैन। नेताहरू सरकार बनाउनमै व्यस्त रहेको र जनताका पीड़ामा वास्ता नगरेको पीड़ितको आरोप छ। त्रिशुली घटना, न लास भेटियो न जिउदो भएको आश अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। यसै प्रसंगलाई सिमलताल पहिरोको एक साता भारतीय भूमिमा भेटिन थाले सब शीर्षकमा नयाँ पत्रिकाले अग्र पृष्ठमा खबर प्रकाशित गरेको छ। सिमलताल पहिरोमा परि त्रिशुलीमा बेपत्ता भएका बसका तीन यात्रुको शव भारतीय भूमिमा फेला परेको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले चम्पारण नगाह स्थित नारायद्रणी नदीमा सब फेला पारेपछि नेपाल ल्याइएको चितवनका प्रमुख जिल्लाधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। यद्यपि सबको शनाखत हुन बाँकी छ। चितवनको सिमलताल पहिरोमा परि त्रिशुलीमा बेपत्ता भएका 62 मध्ये 25 जनाको मात्रै सब फेला परेको छ। 37 जनाको अवस्था अझै अज्ञात रहेको छ। प्रमुख जिल्ला अधिकारी यादवका अनुसार त्रिशुलीमा खसेको बस अझै पत्ता लाग्न सकेको छैन। सिमलताल पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता र बसको खोजीका लागि सशस्त्र प्रहरी, नेपाली सेना प्रहरी, गोताखोरका साथै आधुनिक किसिमको वाटर ड्रोन, सोनार, आकाशबाट पनि ड्रोन क्यामेरा, ऱ्याफ्टिङ बोट, मोटर बोट, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुकको प्रयोग गरिएको छ। किनारको वारिपारी मोटर बोट र दूरबीनको प्रयोग मार्फत पनि खोजी भएको छ। सिमलताल पहिरोको एक साता भारतीय भूमिमा भेटिन थाले सब, यो समाचार हो नयाँ पत्रिकाको अग्रपृष्ठको। यता विपदको त्रासदी उद्धारकर्तासँगै उपकरण अभाव शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। मनसूनजन्य विपत्तिबाट हुने क्षति न्यूनीकरण, त्यसका लागि प्रभावकारी पूर्व तयारी र विपत्तिपछिको खोज तथा उद्धार कार्यमा सरकारी पहल दयनीय देखिएको छ। बाढ़ी, पहिरो, डुबान, कटान जस्ता प्राकृतिक विपत्तिमा मानवीय नियन्त्रण रहँदैन, तर प्रकोपजन्य विपत्तिले निम्त्याउने सम्भावित क्षति न्यूनीकरण र त्यसका लागि पर्ने पूर्व तयारीमा सरकारी प्रयास नाजुक देखिएको छ, जसका कारण वर्षै पछि अकल्पनीय रूपमा जनधनको क्षतिका घटना दोहोरिरहेका छन्। पछिल्लो 10 वर्षमा मनसूनजन्य विपत्तिले सृजित बाढ़ी, पहिरो र डुबानबाट मात्रै कम्तीमा 1900 अकालमा ज्यान गुमाएका छन्। 450 बढ़ी बेपत्ता छन्। कतिपय दुर्घटना सड़कको दुरावस्था र जोखिमयुक्त स्थानलाई छेकबार नगर्दा पहिरोबाट भएको हो। मनसून शुरू हुनु अगावै यो काम सरकारबाट हुनुपर्नेमा घटनापछि मात्रै जोखिम क्षेत्रको व्यवस्थापन गर्नुपर्ने बहस हुने गरेको छ। खास गरी नदी खोलाका दुवै तटीय क्षेत्र तथा उच्च जोखिमका भनी किटान गरिएका सड़कको व्यवस्थापन तालतलैया, घेराबारा, भीरपाखा क्षेत्रका बस्तीलाई सुरक्षित स्थानान्तरण र त्यस क्षेत्रमा प्रकोपजन्य नियमन र निगरानी नहुँदा वर्षै पछि मानवीय क्षतिका साथै अर्बौंको धनमाल नष्ट भइरहेको छ। तर प्रकोपजन्य क्षति कम गर्न र विपत्ति नियन्त्रण बाहिर गएमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन स्रोत साधन र जनशक्ति अभाव छ। पहिरो खस्दा त शुक्रबार झिसमिसेमा दुई बस त्रिशुली नदीमा खसेर मानवीय क्षति भएको छ। नदीमा खसेको बस र यात्रुको खोजीमा सरकारी उद्धार प्रभावकारी देखिएको छैन। उच्च बहावयुक्त धमिलो पानीभित्र पसेर बेपत्ताको खोज तलाश गर्न सुरक्षा निकायसँग उपकरण अभाव छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा विपद उद्धारका लागि आफ्ना संयन्त्र र युनिट छन्, तर तिनलाई उपकरण युक्त बनाउन सरकारले चासो दिएको छैन। विपदको त्रासदी उद्धारकर्तासँगै उपकरण अभाव शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। पहिराको घेराबन्दी, 10 परिवार विस्थापित, नागरिकले भित्री पृष्ठमा समाचार छापेको छ। ताप्लेजुङको फताङलुङ गाउँपालिका केन्द्र तापेथोक पहिरोको घेराबन्दीमा परेको छ। पहिरोले कार्यपालिकाको कार्यकक्षमा क्षति पुर्याएको छ भने आसपासका 8 घरमा क्षति पुर्याएको छ। पालिका अध्यक्ष राजन लिम्बुले माथिबाट झरेको पहिरोले पालिकाको सभाहल सहित कार्यालय कक्षमा समेत प्रभाव पारेकाले शुक्रबार हिजो सार्वजनिक सेवा प्रवाह बन्द गरी कार्यालय व्यवस्थापनमा लागेको जानकारी दिनुभयो। पालिकाको कार्यालय रहेको भवनमाथिबाट आएको बाढ़ी र पहिरोले पालिकाको भवनमा लेदो र हिलो पसेको छ। पालिकाको सभा हलमा पूर्ण क्षति भएको पालिकाले जानकारी दिएको छ। पालिकाको भवन आसपास अधिक मात्रामा लेदो र हिलो सफाई गर्ने र पहिरो पन्छाउने काम हिजो र आज गरिने भएकाले भोलिबाट नियमित सेवा प्रवाह हुने पालिका अध्यक्ष लिम्बुले जानकारी दिनुभयो। पहिरोले स्थानीय सुवास लिम्बुको घरमा क्षति गरी चौपाया समेत बगाएको छ। पहिरोले घरमा क्षति गर्दा सुवासको 10 जनाको परिवार विस्थापित भएका छन्। त्यस्तै गए राती आएको बाढ़ी पहिरोले पालिकाको वड़ा नम्बर 4 इखाबु विपु धामका तीन घरमा क्षति पुगेको छ। सो क्रममा एक घर परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। पहिरोको घेराबन्दी, 10 परिवार विस्थापित, नागरिकको भित्री पृष्ठको समाचार हो यो। एकसठी उद्योगले 8 अर्ब 26 करोड़ विद्युत महसूल तिर्न बाँकी। प्राधिकरणले 6 उद्योगमा काटेको बिजुली तत्काल जोड्न प्रधानमन्त्रीको ठाडो निर्देशन शीर्षकमा नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको छ। देशले लोड सेडिङको चरम मार खेपिरहेका बेला 61 उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइन सेवा लिए बापत विद्युत प्राधिकरणलाई जरिवाना सहित 8 अर्ब 26 करोड़ तिर्न बाँकी छ। बक्यौता उठाउने क्रममा प्राधिकरणले 6 उद्योगको लाइन काटेको थियो भने शुल्क तिर्न अठेर गर्दै बाँकी उद्योगको पनि लाइन काट्ने तयारीमा थियो। तर यही बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका 6 वटै उद्योगको तत्काल बिजुली नियमित गर्न निर्देशन दिनुभएको छ। प्राधिकरणले गत साता मात्रै बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, हुलास स्टील र जगदम्बा सिन्थेटिक्स गरी 6 उद्योगमा बिजुलीको लाइन काटेको थियो। प्राधिकरणका अनुसार जगदम्बा स्टीलको 1 अर्ब 60 करोड़, रिलायन्सको 75 करोड़, 37 लाख, घोराही सिमेन्टको 51 करोड़, अर्घाखाँची सिमेन्टको 44 करोड़ 86 लाख, जगदम्बा सिन्थेटिकको 20 करोड़ र हुलासको 14 करोड़ रूपियाँ बक्यौता छ। प्रधानमन्त्री नियुक्त भए लगत्तै उद्योगीहरूले मंगलबार ओलीलाई भेटेर यसबारे गुनासो गरेका थिए। त्यसको भोलिपल्टै उनीहरूले अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा पनि त्यही गुनासो गरेका थिए। मन्त्री पौडेलले बक्यौता मिनाहा गर्ने संकेत गर्दै उद्योगीलाई आश्वस्त पार्नु भएको थियो। बिजुली प्रयोग गरेपछि महसूल तिर्नुपर्छ, तर पेनाल्टी लगाउन हुन्न कि भन्ने हो ऊर्जा मन्त्री दीपक खड्काको भनाईलाई नयाँ पत्रिकाले यहाँ समावेश गरेको छ। उद्योगीहरूले बक्यौता तिर्नुपर्छ, यो सरकारको राजस्वसँग पनि जोड़िएको विषय हो, तसर्थ बक्यौता असूल गर्नुपर्छ भन्नेमा हामी सकारात्मक नै छौं। तर यही नाममा उद्योगमा बिजुली काट्दा अर्थतन्त्र झन प्रभावित हुने हो कि भन्ने देखियो। उद्योग बन्द भएपछि रोजगारी, उत्पादन, आपूर्ति सहित समग्र आपूर्ति श्रृंखला नै प्रभावित हुने भयो। त्यसकारण अहिलेलाई लाइन जोडेर थप समाधान गर्ने गरी काम गर्न खोजेका हौं, ऊर्जा मन्त्री दीपक खड्काको भनाई हो यो। 61 उद्योगले 8 अर्ब 26 करोड़ विद्युत महसूल तिर्न बाँकी। प्राधिकरणले 6 उद्योगमा काटेको बिजुली तत्काल जोड्न प्रधानमन्त्रीको ठाडो निर्देशन नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। यसई उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणमा लापरवाही शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। माध्यमिक शिक्षा परीक्षा एसईईका उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण र कम्प्युटरमा नम्बर राख्दा त्रुटि भएको पाइएको छ। गत असारमा प्रकाशित 2080 सालको एसईई परीक्षा फलमा चित्त नबुझेपछि परीक्षार्थीबाट रिटोटलिङका लागि परेका आवेदन उपर कार्यवाही हुँदा त्रुटि भएको पाइएको हो। एसईई राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजामा सिम्बोल नम्बर 02201587K भएका विद्यार्थी नन ग्रेड अर्थात फेल भएको अभिलेख छ। लब्धाङ्क पत्रमा उनी ऐच्छिक गणित विषयमा फेल भएको देखाइएको छ। आफूले गणित विषयका सबै प्रश्नको उत्तर सही लेखेको तर लब्धाङ्क पत्रमा न्यून जीपीए आएपछि उनी छक्क परे। उनलाई निकै छटपटी भयो। उनले पुनर्योगका लागि 500 रूपियाँ तिरेर परीक्षा बोर्डमा आवेदन दिए। पुनर्योग गर्दा उनको नतिजा बदलियो, ए प्लस ग्रेड सहित 4 जीपीए आयो। यस्तै सिम्बल नम्बर 03401227K भएका विद्यार्थीको नतिजा पनि पुनर्योगबाट बदलिएको छ। ती विद्यार्थी लेखा विषयमा फेल भएका थिए। पुनर्योग गर्दा उनको ए प्लस ग्रेड र जीपीए 4 आयो। सिम्बल नम्बर 04700728F भएका अर्का विद्यार्थी पनि लेखा विषयमा फेल, नन ग्रेड र जीपीए शून्य भएको नतिजा आयो। नतिजामा चित्त नबुझेपछि उनले पुनर्योगका लागि आवेदन दिए। पुनर्योगको नतिजामा उनी पास भए। उनको चार जीपीए र ग्रेड ए प्लस आयो। यस्तै एसई नतिजामा 03500129 आई सिम्बोल नम्बर भएका विद्यार्थी पनि फेल भए। उनले ऐच्छिक विषय गणितमा शून्य जीपीए र नन ग्रेड भएको लब्धाङ्क पत्र पाए। त्यसमा चित्त नबुझेपछि पुनर्योग गराउँदा उनको चार जीपीए र ए प्लस ग्रेड आयो। यसी राष्ट्रिय परीक्षा बोर्डमा पुनर्योगका लागि आवेदन परेका 19,000 मध्ये शुक्रबारसम्म 4,297 मात्र पुनर्योग नतिजा प्रकाशन भएको छ। अझै 14,703 जनाको पुनर्योग नतिजा आउन बाँकी छ। पुनर्योगको नतिजा प्रकाशित भएका 4,297 जना मध्ये 275 नतिजा फेरिएर आएको छ, अर्थात 6.39% विद्यार्थीले माथिल्लो ग्रेड हासिल गरेका छन् भने फेल भएका अर्थात नन ग्रेडमा परेका 88 विद्यार्थी पास भएका छन्। यसरी पास हुनेले डी ग्रेडदेखि ए प्लस 1.6 4 जीपीएसम्म पाएका छन्। एसई उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणमा लापरवाही नागरिकको मुख्य समाचारको शीर्षक रहेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। बीमाको औषधि पाउनै मुस्किल शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारी अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल 1133 किसिमका औषधि निशुल्क पाउने व्यवस्था छ, तर स्वास्थ्य बीमा गराएका बिरामीले बीमा सुविधा मार्फत औषधि पाउन निकै मुस्किल छ। सरकारी अस्पतालका फार्मेसीमा औषधि नपाउँदा धेरै प्रकारका औषधि बाहिरका फार्मेसीमा महँगो मूल्यमा खरिद गर्न बिरामी बाध्य छन्। केही समय अघि वीर अस्पतालमा गोपाल शर्माको प्रोस्टेटको शल्यक्रिया हुँदा 700 औषधि स्वास्थ्य बीमा मार्फत प्राप्त भए पनि 10,000 औषधि बाहिरबाट ल्याउनु परेको थियो। उहाँले स्वास्थ्य बीमा नाम मात्रको रहेको गुनासो गर्दै भन्नुभयो, बीमा मार्फत उपचार गर्दा सबै औषधि बाहिरबाट खरिद गरेर ल्याएपछि स्वास्थ्य बीमा गरेको छ भन्ने अर्थ भएन। वीर अस्पतालको फार्मेसीमा कार्यरत एक फार्मासिस्टका अनुसार वीरको फार्मेसीमा स्वास्थ्य बीमाको औषधि पाउन मुस्किल छ। केही समय अघि टेण्डर गरिएको थियो, टेण्डर गरे पनि पूरा औषधि आउन सकेको छैन। वहाँले वीरमा औषधि ल्याउन व्यापारी पनि डराएको बताउनुभयो। व्यापारीले सामानको पैसा नपाएपछि औषधि ल्याउन छोडेको वहाँको भनाई छ। बीमाको औषधि पाउनै मुस्किल गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। उपसभामुखको अनधिकृत पत्रबारे विज्ञको टिप्पणी, मानव तस्करी नै हो शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। उपसभामुख इन्दिरा राणाले पदको दुरूपयोग गरेर 5 जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषय मानव तस्करीकै प्रकृति भएको घटनासँग मिल्दोजुल्दो रहेको सुरक्षा विज्ञले टिप्पणी गरेका छन्। अवकाश प्राप्त नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू, पूर्व प्रशासक र कानूनी मामिला जानकारहरूले उपसभामुखको पत्रमाथि छानबिन समेत हुनुपर्ने बताएका छन्। उपसभामुखको अनधिकृत पत्रबारे विज्ञको टिप्पणी, मानव तस्करी नै हो शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। राजधानीमा भेटियो पोलियो भाइरस शीर्षकमा नागरिकको अग्रपृष्ठमा खबर छ। काठमाण्डुको ढलको पानीमा पोलियो भाइरस भेटिएको छ। गत जेठ मध्यतिर काठमाण्डुको टुकुचा बागमती दोभानको ढलबाट संकलित पानीको नमूना परीक्षण गर्दा पोलियो भाइरसको म्युटेशन रूप फेला परेको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बताउनुभयो। हिजो संचारकर्मी माझ पोलियो भाइरस भ्याक्सिन डिराइभ्स खोपबाट उत्पन्न पोलियो भाइरस तीन भिन्न रूपमा रहेको औल्याइएको थियो। खोप शाखाका प्रमुख डाक्टर गौतमका अनुसार गत जेठ 13 गते संकलन गरिएको नमूना विश्व स्वास्थ्य संगठनको बैठक स्थित रिजनल रेफरेन्स ल्याबमा परीक्षण गर्दा पोलियो भाइरस फेला परेको हो। परीक्षणको रिपोर्ट 3 सातापछि असार 29 गते नेपाल आइपुगेको हो। बालबालिकालाई दिइएको पोलियो खोपको भाइरसको म्युटेशन परिवर्तित स्वरूपमा उक्त भाइरस रहेकाले बालबालिकामा पोलियो हुने जोखिम बढ़ेको उहाँले बताउनुभयो। राजधानीमा भेटियो पोलियो भाइरस, नागरिकको अग्रपृष्ठको समाचार रहेको छ। एक वर्षमा थपियो 3,58,02,00,00,000 ऋण, जनसंख्याका आधारमा प्रति व्यक्ति 83,000 भार शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। आर्थिक वर्ष 2079-80 कुल सार्वजनिक ऋण 22,99,00,000,000,000 रहेकामा गत आर्थिक वर्ष 2080-81 1,34,68,41,00,00,000 थप भएको छ। यससँगै मुलुकको कुल ऋण 24,33,33,94,00,00,000 पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत जेठ महिनाको तुलनामा कुल सार्वजनिक ऋण 32,89,58,00,00,000 रूपियाँले थप भएको छ। गत वर्षको साउनदेखि असार मसान्तसम्ममा 1,34,00,00,000,000 ऋण थपिएर यस्तो ऋण 24,33,00,00,000 पुगेको हो। एक वर्षमा थपियो 3,58,02,00,00,000 ऋण, जनसंख्याका आधारमा प्रति व्यक्ति 83,000 भार, राजधानीको अग्रपृष्ठमा समाचार रहेको छ। न्यू रोडमा फुटपाथ विस्तार गर्न अदालतको आदेश, स्थानीयको अवरोध शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमा समाचार छ। काठमाण्डुको व्यापारिक केन्द्र मानिने न्यू रोड यति बेला पुनः तनावग्रस्त बनेको छ। काठमाण्डु महानगरपालिकाले न्यू रोडको फुटपाथ विस्तार थालेपछि वडा अध्यक्ष, स्थानीय र व्यापारीले त्यसको विरोधमा प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको हो। पाटन उच्च अदालतले सड़क डिभिजन काठमाण्डुलाई न्यू रोडको फुटपाथ विस्तारमा अवरोध नगर्न भन्दै असार 30 महानगरको पक्षमा आदेश दिएको थियो। महानगरले बुधबारदेखि न्यू रोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तार अगाडि बढ़ायो। महानगरले हिजो जुद्ध सालिकदेखि धर्मपथसम्मको फुटपाथ विस्तार गर्ने तयारी गरेपछि वडा अध्यक्ष, स्थानीय र व्यापारी विरोधमा उत्रिएका थिए। भीड़लाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी र महानगर प्रहरी बल परिचालन गरिएको थियो। न्यू रोडको बसन्तपुरमा हिजो दिनभर महानगर प्रहरी, नेपाल प्रहरी र प्रदर्शनकारी बीच धकेला धकेल चलेको थियो। भीड़ले महानगर प्रमुख बालेन्द्र शाह विरूद्ध नाराबाजी गरेका थिए। विरोधका बीच पनि महानगरले जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको फुटपाथ विस्तारको काम भने रोकेको छैन। महानगर प्रमुखको सचिवालयले पनि विरोधले काम नरोकिने जनाएको छ। न्यू रोडमा फुटपाथ विस्तार गर्न अदालतको आदेश, स्थानीयको अवरोध शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। इकोली मिश्रित पानी पिउँदै रुकुमेली शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा समाचार छ। रुकुम पूर्वमा खानेपानीका संरचना कमजोर, खालको निर्माणले जिल्लाका खानेपानी लथालिङ्ग अवस्थामा छन्। खानेपानी योजनाको भौतिक संरचना निर्माण गर्दा कमजोर र मापदण्ड अनुसारको निर्माण गर्न नसक्दा उपभोक्ता दूषित पानी खान बाध्य छन्। खानेपानीका योजना निर्माण गर्दा उपभोक्ता समिति र ठेकेदारले मापदण्ड अनुसारको संरचना निर्माण गर्न सक्दा हाल उपभोक्ताले दूषित पानी खाँदै आएका छन्। इकोली मिश्रित पानी पिउँदै रुकुमेली अन्नपूर्णको भित्री पृष्ठको समाचार रहेको छ। र सुपारीबाट दोहोरो आमदानी शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार छापेको छ। मोरङको लेटाङ दुई फडानीका खगेन्द्र राज भण्डारीले गत वर्ष 7,000 रूपियाँको सुपारीका पात बिक्री गर्नुभयो। उहाँले 125 बोट सुपारी लगाउनु भएको छ। स्थानीय लेटाङ र इन्टरप्राइजेसले सुपारीका पातबाट दुना टपरी निर्माण गर्ने घरेलु उद्योग खोलेपछि सुपारी खेती गरिरहेका किसानले दोहोरो लाभ लिन थालेका छन्। खगेन्द्र राज भण्डारी मात्र होइन, लेटाङ छका हरिप्रसाद धिमालले सुपारीका पात बिक्री गरेर 11,000 रूपियाँ आमदानी गरेको बताउनुभयो। धिमालको बारीमा सुपारीको ठूलो बगान छ। धेरैजसो पात झरेर जान्छन्, संकलन गरेर भण्डारण गर्न सक्ने हो भने पातबाटै 20-22,000 रूपियाँ कमाउन सकिने धिमालको भनाई छ। सुपारीबाट दोहोरो आमदानी गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।